पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप स भक्तपुर आवाज।
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति जजलपा नमस्कार। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित साप्ताहिक रेडियो कार्यक्रम खोपस अर्थात् भक्तपुर आवाज। साथमा छु यो प्रस्तोता रविन्द्र कुशी। कार्यक्रम खोपस हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण शुक्रबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म भक्तपुर एफएम 105.4 मेगाहर्जको रेडियो तरंगमा प्रसारण हुने गर्दछ। सदा चाहिँ आज पनि भक्तपुर नगरपालिकासँग सम्बन्धित विविध सामग्रीहरू लिएर उपस्थित भइसकेको छु। आजको श्रृंखलामा काठमाडौँ उपत्यका लगायत अधिराज्यभरका नेवार समुदायले मनाउँदै आइरहेको गठामुगचरे अर्थात घण्टाकर्ण चतुर्दशी पर्व सम्बन्धी एक रिपोर्ट भक्तपुर नगरपालिका कार्यपालिका सदस्य तथा तालिम संयोजक श्री रोशनमया सुवालसँगको अन्तर्वार्ता, साताभर भएका विविध गतिविधिहरू प्रस्तुत गर्नेछौ। साथमा नगरपालिकाको सूचना तथा जानकारी सँगै जनताको आवाज छँदैछ। प्रत्येक वर्षको साउन कृष्ण पक्ष चतुर्दशीको दिन काठमाडौँ उपत्यका लगायत अधिराज्यभरका नेवार समुदायहरूमा विधिवत रूपमा पूजा आजा गरी घण्टाकर्ण तथा गठेमंगल अर्थात गठामुग पर्व मनाइन्छ। खाने लाउने भन्दा पनि सरसफाईमा ध्यान दिएको यस गठामुग चरे पर्वमा रोगका किटाणुलाई नै भूतप्रेतका रूपमा लिने गरिन्छ। वर्षायामको खेती किसानीपछि सबभन्दा पहिला आउने पर्वका रूपमा गठामुग चरेलाई मनाइन्छ। खेतको किसानी कामपछि सरसफाई गर्ने क्रममा छालीसँगै विविध जडीबुटीको धूप बाली घरको कुना कुनाबाट उपियाँ उडुस लामखुट्टे लगायतका रोगका किटाणु तपाईँ दोबाटोमा फाल्ने चलन रहिआएको छ। यसै पर्वसँग सम्बन्धित रहेर सहकर्मी श्रीराम काशीसले तयार पार्नु भएको एक रिपोर्ट।
गठेमंगल पर्व हाम्रो संस्कृति, कला र संस्कृतिको सहर भक्तपुर सांस्कृतिक सम्पदामा धनिरहेको छ। यहाँ विभिन्न किसिमका चाड पर्वहरू रहेका छन्। हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा गठेमंगल मनाइन्छ। यस पर्वलाई घण्टाकर्ण चतुर्दशी पनि भनिन्छ। वर्षका चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशी मध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकोले यसलाई नेवार समुदायको मौलिक पर्वको रूपमा लिएको छ। यस दिन विभिन्न टोल तथा समुदायमा नरकट, निगालो र गहुँको छालीबाट बनेको तीन खुट्टे गठेमंगललाई साँझपख दहन गर्ने चलन रहेको छ। यसै दिन दुष्ट आत्मा र भूतप्रेत पन्छाउन घर घरमा सफा गर्ने चलन समेत रहेको छ। प्राचीन समयमा नेपालमा गठामंगल भन्ने नास्तिक राक्षसले सत्य वचन सुन्नु पर्ला र भगवानको नाम सुन्नु पर्ला भनेर कानमा घण्टा चुन्ड्याएको र उसको आतंकले धेरैलाई दुःख दिएकोले उसको दहन गरिएको कथन रहेको छ। एक दिन एकजना तान्त्रिक जागुताको रूप लिएर ताप भएतिर बाटो देखाइदिँदा राक्षस तापमा गाडिएको र त्यही उसको अवसान भएको कथन रहेको छ। गठेमंगलको बनावट बारे संस्कृतिविद ओम प्रसाद धौबदेल यसो भन्नुहुन्छ।
गठेमंगल बनाउनुको लागि सर्वप्रथम त नर्कटको बढी आवश्यकता पर्छ। नर्कटलाई बाँधिसकेपछि त्यो मुठा पारेर बाँधिएको नर्कटमाथि छालीले बेरेर त्यसको माथि परालले बाँधि त्यसमा नाङ्लो हाँडी चाहिँ त्यसमा हाँडी टाउको बनाइन्छ र नाङ्लोमा चाहिँ आँखा कान नाक मुखहरू बनाएर त्यो नाङ्लो चाहिँ त्यसमा झुन्ड्याइसकेपछि एउटा अजीबको चाहिँ एउटा चाहिँ दृश्य हामी देख्न सक्छौँ। यो प्रत्येक जुन गठेमंगल छ अथवा यौन अङ्गलाई चाहिँ विशेष महत्त्वका साथ त्यसमा प्रदर्शन गरिएको हुन्छ र यसरी बनाएको गठेमंगलहरू साँझ पखसम्म टोल बस्ती डोबाटो चोबाटोमा त्यसलाई खड्याएर विभिन्न किसिमका चाहिँ त्यहाँ आगोहरू बालेर त्यहाँ बाजागाजाहरूका साथ मानिसहरू रमाइलो गर्छ।
नेवार समुदायमा टोल टोलमा छालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराउने परम्परा रहेको छ। मान्छे मार्ने कन्तासुर राक्षसलाई मारेको सम्झनामा कतै पुतला दहन गरिन्छ भने कतै घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ। कतिपय स्थानमा विभिन्न ठाउँबाट ल्याएका गठे मंगल एकै ठाउँमा राखेर जलाउने चलन समेत रहेको छ।
गठे मंगललाई नगरभन्दा बाहिर मात्र जलाउने होइन, गठे मंगललाई नगरको भित्र पनि जलाउँछ। भक्तपुरको तचपाल टोलमा पाँचवटा गठे मंगललाई नगरको मध्य भागमा अथवा चाहिँ यो सकोलान जाने बाटो र सना गणेशको अगाडिपछि दत्तात्रेय मन्दिरदेखि पाँचवटा, अहिले चारवटा मात्र बाँकी छ, त्यसलाई चाहिँ जलाउने जुन एउटा परम्परा छ, भक्तपुरको याचेन टोलमा बनाएको गठे मंगललाई इनाचु टोलमा ल्याएर दहन गर्छ र त्यो गठे मंगललाई अरू ठाउँमा बोकेर लान्छ, त्यो गठे मंगललाई बाँडेर चाहिँ घिसार्दै ल्याउँछ। त्यस्तै भक्तपुरको नासमाना नेर थुचोमा पनि त्यस्तै गरिकन बाँडेर गठे मंगललाई चाहिँ यो डोका फल्चा भनेर यो पान्डु बजार नेर लगेर त्यसलाई दहन गर्ने दुईटा परम्परादेखि लिएर भक्तपुरको सानो ब्यासीमा दुईवटा गठे मंगल जुन लोग्ने र स्वास्नीको रूपमा पनि लिन्छ, त्यो दुईटालाई बनाएर त्यसलाई नाच्दै त्यो जुन चाहिँ हाम्रो हाकुफो हिचिनेर लगेर त्यसलाई जलाउँछ नि, त्यो पनि एउटा भक्तपुरको महत्वपूर्ण गठे मंगलको अथवा गाठा मंगलको चाहिँ आकर्षण हो।
गठे मंगललाई दोबाटो वा चौबाटोमा दहन गरेपछि आउँदै गरेको गाईजात्राको संकेत गर्ने संस्कृतिविद ओम प्रसाद थोबडेल यसो भन्नुहुन्छ।
टोल बस्तीका बालकदेखि वृद्धसम्म पनि सहभागी भएर गठे मंगललाई दुईजना व्यक्तिले बोकेर अगाडि पछाडि बाजा बजाएर यसलाई टोल बस्ती भन्दा बाहिर, सहर बस्ती भन्दा बाहिर, नगरभन्दा बाहिर लगेर यसलाई जलाउने अथवा सेलाउने काम गर्छ र सेलाइसकेपछि फर्केर आउँदाखेरि जसरी हामी मानिसको मृत्युमा हामी खोलामा गएर चाहिँ हातमुख धोउँछौँ नि, त्यस्तै गरिकन हामी हातमुख धोएर घरमा आउँछौँ र आउँदाखेरि चाहिँ जाँदाखेरि एउटा बाजा बजाएको हुन्छ भने आउँदाखेरि बाजाको लय फरक भइसकेका हुन्छ र फर्किँदाखेरि चाहिँ अब केही समयपछि आउने जुन हाम्रो सापारू पर्व अथवा गाई जात्राको धुन बजाएर आएको हुन्छ र यस अर्थमा अब गाई जात्रा सुरु भयो भन्ने संकेत पनि यसले गर्छ।
गठे मंगलका दिन विशेष गरेर फलाम पितलको औठी लगाइन्छ। भूत प्रेत तथा रोग व्याधिबाट बस्नको लागि फलामको औठीलाई गठे मंगलमा छुवाएर लाउने चलन पनि रहेको छ।
धातुहरूमध्ये सबैभन्दा कडा वस्तु फलामलाई पनि प्रयोग गरेको भन्ने कुरा चाहिँ हामीले चाहिँ यसरी लिन सकिन्छ र अर्को एउटा महत्वपूर्ण यसको कुरा घण्टा कर्णसँग फलामको सम्बन्ध छ। गाठा मोग अथवा घण्टा कर्णसँग फलामको सम्बन्ध कसरी रह्यो भने हामी किंवदन्तीहरूमै कुरा गरौँ, गठे मंगल अथवा गाठा मोग अथवा घण्टा कर्ण भनेको एकजना नास्तिक हो। ऊ चाहिँ भगवानको नाम सुन्नु पर्ला भनेर कानमा चाहिँ ठुलो ठुलो घण्टा झुन्याएर बस्ने गर्थ्यो रे, अनि उसले चाहिँ सुनलाई भन्दा फलामलाई बढी महत्व दिन्थ्यो रे, अनि आफ्नो भाग्यलाई भन्दा उसले बढी कर्मलाई महत्व दिन्थ्यो रे, र उसले सुन भन्दा फलामलाई महत्व दिएको सन्दर्भमा फलामको उपयोगिता धेरै छ। सुन भनेको वास्तवमा चाहिँ के हो भने धनी मानिसहरूले आफ्नो पैसालाई चाहिँ एउटा चाहिँ जोहो गर्ने एउटा तरिका सुन किनेर सुनलाई चाहिँ आफ्नो संरक्षणमा राख्ने जुन एउटा हिजोको चाहिँ विलासिता हो नि, त्यो सुनले केही चिज उत्पादन गर्दैन, तर त्यही फलाम भयो भने फलामको औजार बन्छ, कृषिको कामको लागि पनि उपयोग हुन्छ, फलामले उद्योगको कामहरू गर्न सक्छ र फलाम सबै कामको लागि उपयोगी र हाम्रो चाहिँ विशेष गरिकन मानव जीवनको लागि फलामको महत्वपूर्ण भएको सन्दर्भमा फलामलाई यहाँ महत्व दिएको जस्तो चाहिँ मैले महसुस गरेको छु।
धान रोपिसकेपछि घरभित्रका किरा भुसुना लामखुट्टे भगाउन धुप बालेर बस्तीबाट तारा लगेर गठे मंगलका दिन छाली बालेर नगरबाट तारा दहन गर्ने परम्परा रहेकोले किटाणु भाग्ने जनविश्वास रहेको छ। नेवार समुदायमा धान रोप्ने बेला आमन्त्रण गरिएको शक्ति पन्छाउनका लागि यो पर्व मनाउने गरिन्छ।
र गठे मंगल पर्व भनेको विशेष गरिकन पानी परिराखेकै समयमा मनाउँछ, साउन महिनामा। साउन महिना भनेको बढी चाहिँ झरी हुने समय हो। यो समयमा जुन पानी धेरै पर्दाखेरि ठाउँ ठाउँमा पानी हिलोले गर्दाखेरि जमेको पानीमा किरा भुसुना जस्ता चाहिँ साना साना जीव जन्तुहरू चाहिँ धेरै उत्पादन हुन्छ। जुन लामखुट्टे भुसुना किराहरूले चाहिँ अहिले हाम्रो चाहिँ जहाँ पनि हस्पिटलतिर गयो भने, क्लिनिकतिर गयो भने अथवा जनस्वास्थ्य जता गए पनि अहिले बिरामीको चाप बढी हुनुको कारण यस्तै भुसुना किराहरू फट्याङ्ग्रा लामखुट्टेहरूको कारणले हो। र यो समयमा यस्ता किसिमले चाहिँ लामखुट्टे भुसुनाहरूलाई चाहिँ हाम्रो बस्तीबाट धपाउनु पर्छ भनेर चाहिँ जुन हामीले गठे मंगल पर्वको दिनमा हामीले छाली बालेर राँको बालेर त्यसको धुवाले चाहिँ ती किरा फट्याङ्ग्राहरूलाई हाम्रो बस्तीबाट उनीहरूको ठाउँ यो हो
होइन, तिमीहरूलाई चाहिँ तिमीहरूको सिमाना यहाँ हो भनेर हामीले चाहिँ उनीहरूलाई नगरभन्दा बाहिर बाहिर लगेर उनीहरूलाई जुन ठाउँमा घण्टा गर्न अथवा गठमोग दहन गर्छ नि त्यो ठाउँसम्म उनीहरू ठाउँ हो, यसपछि यहाँ चाहिँ मानित बस्तीभित्र तिमीहरूको स्थान छैन भनेर जुन एउटा चाहिँ अन्तर्निहित भित्री कुरा हामीलाई चाहिँ हाम्रो पुर्खाहरूले हामीलाई चाहिँ अहिले घण्टा गर्न पर्वबाट जान मौका दियो नि, यो अत्यन्तै महत्वपूर्ण कुरा हो।
चाड पर्वको जेठो पर्वको रूपमा रहेको गते मंगल शुरू भएपछि नेवार समुदायमा अन्य पर्वको शुरूआतको रूपमा लिइन्छ। नेवार समुदायले गाईजात्राको बेला प्रदर्शन गरिने नाच तथा व्यङ्ग्यले भरिएको नाटकको प्रशिक्षण समेत यसै पर्वपछि शुरू गर्ने चलन रहेको छ। साथै भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको लागि चाहिने मुकुन्द बनाउने कार्यको शुभारम्भ गरिन्छ।
नगरलाई स्वच्छ र सफा राखौ, सभ्य नागरिकको परिचय दियौ। आदरणीय नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरूमा भक्तपुर नगरपालिकाको अपील। भक्तपुर नगरपालिकाले हरेक महिनाको 1 र 15 गते नगरका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गर्दै आइरहेको हुँदा उक्त पुनित कार्यमा सहयोग गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा भक्तपुर नगरपालिका हार्दिक अनुरोध गर्दछ।
लौ बुहारी, के गरेकी हो? किन फोहोर चलेर बसेकी?
फोहोर होइन आमा, यो त मोहर हो। मोहर?
मोहर रे? होइन है बुहारी, के भनेकी तिमीले?
लौ हो त नि आमा, फोहोर भनेको दुई थरीको हुन्छ, एउटा कुहिने र अर्को नकुहिने। कुहिने फोहोरलाई घरमै खाल्डो खनेर वा कम्पोस्ट बिनमा जम्मा गरेर मल पनि बनाउन सकिन्छ।
होइन, फेरि यो कम्पोस्ट बिन चाहिँ कहाँबाट ल्याउने हो नि?
यसको लागि नि आमा, हाम्रो भक्तपुर नगरपालिका आफैले सहुलियत दरमा कम्पोस्ट बिन वितरण गरिरहेको छ नि।
होस् न त बुहारी, फोहोर भनेको जे पनि फोहोर नै त हो, मल बनाएर गर्ने चाहिँ के? अहिले त खेतबारी पनि छैन।
ल आमा, पनि खेतमै मात्र प्रयोग गर्नुपर्छ भने के छ र? घरमै कौशी खेती गरेर पनि त प्रयोग गर्न सकिन्छ। यसो गर्दा घरको फोहोर घरमै व्यवस्थित हुने अनि स्वास्थ्यवर्धक तरकारी पनि पाइने।
ए ल ठिकै छ उसो भए त।
अनि छ नि आमा, नकुहिने फोहोर जस्तै प्लास्टिक, बोतल, सिसा, फलाम आदिलाई छुट्याएर पुनः प्रयोग गर्ने वा बेच्न पनि सकिन्छ। अनि अहिले त झन् भक्तपुर नगरपालिका आफैले यस्ता नकुहिने फोहोर घरमै आएर किन्ने व्यवस्था पनि गर्न लागेको छ नि त आमा।
ए ल ल, यो त गजबकै कुरा रहेछ। आफ्नो घर सफा गरेर आफैलाई पनि राम्रो, पैसा पनि आउने। बुहारी त निकै समझदार पो रहेछिन्, आउने बित्तिकै कति राम्रो कुरा गरेकी।
गाईजात्रा पर्व 2075 सापाहरूमा सांस्कृतिक विधाहरूको प्रतियोगिताबारे भक्तपुर नगरपालिकाको सूचना। उपरोक्त सम्बन्धमा भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण सम्वर्धन गर्नुका साथै नागरिकहरूमा रहेको सिप उजागर गर्न विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व 2075 उपलक्ष्यमा आधुनिक र परम्परागत सांस्कृतिक विधाहरूको प्रतियोगिता गर्ने भएको हुँदा सम्बन्धित सम्पूर्ण सांस्कृतिक विधाहरूलाई जानकारी गराइन्छ। भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति।
भक्तपुर नगरपालिकाको प्रस्तुति खोपा सा, भक्तपुर आवाज।
कार्यक्रममा पुनः स्वागत तपाईँ श्रोतामा। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस अर्थात् भक्तपुर आवाज। साथमा छु यो प्रस्तोता रविन्द्र कुशी। 2074 सालको स्थानीय निर्वाचनबाट भक्तपुर नगरपालिकाको जनप्रतिनिधिको रूपमा निर्वाचित भइसकेपछि घोषणा पत्र अनुसार महिला तथा युवा लक्षित विविध तालिमहरू सञ्चालनमा आइरहेको छ। भक्तपुर नगरका महिला तथा युवाहरूलाई बढ्दो बेरोजगारी समस्याबाट केही हदसम्म भए पनि मुक्त गर्न भक्तपुर नगरपालिकाले सिलाई, पाक शिक्षा, चाइनिज भाषा सिकाई, कास्थकला, हेयर कटिङ, रेडियो प्रस्तुता तालिम जस्ता तालिमहरू सञ्चालनमा ल्याइरहेको छ। स्थानीय भाषा, सिप र व्यवसायलाई प्रवर्धन गरी आत्मनिर्भर बनाउन भक्तपुर नगरपालिकाले यी र यस्ता तालिमहरू चलाइरहेको छ। यसै सन्दर्भमा भक्तपुर नगरपालिका कार्यपालिका सदस्य तथा सिपमूलक तालिम संयोजक श्री रोशनमया सुवालसँग सहकर्मी स्मिता दुवालले गर्नुभएको अन्तरङ्ग कुराकानी आजको दोस्रो प्रस्तुतिमा।
नमस्कार अनि न्यानो अभिवादन। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित खोपस कार्यक्रममा आज हामीसँग हुनुहुन्छ भक्तपुर नगरका एक महिला जनप्रतिनिधि जो 2074 स्थानीय चुनावबाट निर्वाचित भई जनताको सेवामा सक्रिय भई लागिरहनु भएको छ। निरन्तर रूपमा हरदम हरपल एक जोशीलो महिला कार्यकर्ता भई काम गर्नु आफैमा पनि एक उदाहरणीय काम हो। उहाँ भक्तपुर नगरपालिका वडा नम्बर 6 का महिला सदस्य र नगर कार्यपालिकाका सदस्य हुनुहुन्छ। भक्तपुर नगरपालिका अन्तर्गतका महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमया सुवालसँग आजको कार्यक्रममा नगरपालिकाले सञ्चालन गर्दै आएको र गर्ने तालिमहरू बारेमा कुराकानी गर्नेछौ। स्वागत छ तपाईँलाई।
धन्यवाद।
कतिको व्यस्त हुनुहुन्छ?
ठिकै, त्यति खासै छैन।
तपाईँ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिवमूलक तालिमका संयोजक हुनुहुन्छ। भक्तपुर नगरपालिकाले के कस्ता खालका तालिम दिँदै आइरहेको छ त?
भक्तपुर नगरपालिकाले महिला तथा युवा लक्षित कार्यक्रम भनेर विभिन्न शिवमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेका छौँ, जसमा महिलाहरूको निम्ति सिलाइ र पाक शिक्षा हेयर कटिङ तालिम सञ्चालन गरिरहेका छौँ भने युवाहरूको निम्ति भनेर काष्ठ कला, चाइनिज भाषा र विभिन्न तालिमहरू हामीले सञ्चालन गर्दै आइरहेका छौँ।
तालिम सञ्चालन गर्नुको उद्देश्य के होला?
तालिम सञ्चालन गर्नुको उद्देश्य हाम्रो भक्तपुर नगर सांस्कृतिक नगर हो, विश्व सम्पदामा सूचीकृत नगर हो। यस नगरमा विभिन्न ठुल्ठुला उद्योगहरू राख्ने स्थान हामीसँग छैन। यहाँको स्थानीय स्तरमा उत्पादन गर्न सकिने विभिन्न वस्तुहरू छन्। त्यो वस्तुहरूलाई प्रवर्धन गर्नको निम्ति, यहाँको सिपलाई जगेर्ना गर्नको निम्ति नगरपालिकाले विशेष रूपमा हेरिएको छ, जस अन्तर्गत काष्ठकला एक महत्वपूर्ण कला हो, जुन कला हाम्रो सांस्कृतिक सम्पदा संरक्षणको निम्ति अति आवश्यक सिप हो। यो सिप नयाँ पुस्तालाई हस्तान्तरण गर्नको निम्ति, यो सिपले व्यावसायिक ढंगले आय आर्जन गर्नको निम्ति, आफू व्यवसायी बनेर र अरूलाई रोजगार दिनको निम्ति यसले सहयोग पुर्याउनेछ र नगरका युवाहरूलाई रोजगार दिनको निम्ति परम्परागत सिपलाई, सांस्कृतिक महत्वका सिपहरूलाई र हाम्रो जीवनशैलीसँग जोडिएका सिपहरूलाई जगेर्ना गर्ने, प्रवर्धन गर्ने भक्तपुर नगरपालिकाको उद्देश्य हो।
तपाईँ नगरपालिकाको तालिम संयोजक भइसकेपछि अहिलेसम्म कतिवटा तालिम सम्पन्न भइसकेको छ त?
2074 स्थानीय तह निर्वाचन पछि नगरपालिकामा आइसकेपछि चाइनिज भाषाको 3 ग्रुप हामीले सञ्चालन गरिसकेका छौँ। काष्ठकलाको तालिम अहिले सञ्चालनमा छ, हेयर कटिङको तालिम अहिले सञ्चालनमा छ, महिलाहरूको निम्ति भनेर सिलाइ तालिम दुईटा आधारभूत सिलाइमा 2 ग्रुप सकिसकेको छ, एडभान्स तालिम भनेर 2 ग्रुप सकिसकेको छ र महिलाहरूकै निम्ति एउटा व्यावसायिक ढंगले अगाडि जानको निम्ति र महिलाहरूले आय आर्जनमा एउटा महत्वपूर्ण काम गर्नको निम्ति भनेर हामीले बुटिक तालिम पनि सञ्चालन गरिसकेका छौँ, जसमा विभिन्न फेसन डिजाइनहरूदेखि लिएर धेरै कामहरू गर्नेछ र पर्यटन उद्योग विकासको निम्ति भनेर हामीले कुक तालिमलाई पनि हामीले सञ्चालन गरिसकेका छौँ र कुक तालिमले हाम्रो भक्तपुर नगरको विभिन्न पर्यटनसँग, होटेलसँग सम्बन्धित कुराहरूलाई यसले योगदान सहयोग गर्नेछ र कुक तालिम लिइसकेका प्रशिक्षार्थीहरू विभिन्न होटल रेस्टुरेन्टहरूमा काम गरिरहेका छन् र कतिले आफैले व्यवसाय सञ्चालन गरिराखेको छ।
हाल सञ्चालित तालिमहरू कुनै याद छ हजुरलाई?
हाल सञ्चालित तालिम भनेको चाइनिज भाषा, विशेष विदेशी भाषामा चाइनिज भाषा हामीले सञ्चालन गरिरहेका छौँ र सिलाइ तालिम भयो अनि बुटिक भयो, काष्ठकला अहिले पनि सञ्चालनमा छ, हेयर कटिङ अहिले सञ्चालनमा छ, पाक शिक्षा सञ्चालन भइसकेको छ।
तालिममा कतिको जनसहभागिता छ त?
तालिममा जनसहभागिता राम्रो छ, किनकि नगरपालिकाले तालिम दिँदाखेरि हामीले पत्ता दिएर तालिम दिने होइन, सहभागीसँग हामीले थोरै पैसा हामीले नगरपालिकाले लिने गरिरहेका छौँ। तैपनि अरू एनजिओ, आइएनजिओ र प्राइभेटहरूले दिने तालिममा भन्दा नगरपालिकाले दिने तालिममा धेरै सहभागिता देखिरहेका छौँ हामीले।
तालिम सञ्चालन पश्चात के कस्तो उपलब्धि यहाँले पाइराख्नु भएको छ?
तालिम पश्चात त हामीले अब तालिम लिएका प्रशिक्षार्थीहरू विभिन्न स्थानमा गएर रोजगार प्राप्त गरिरहेका छन् र स्थानीय सिपलाई जगेर्ना गर्ने काम गरेको छ यसले, र विशेष गरी युवा र महिला लक्षित कार्यक्रम भएकोले त्यस अन्तर्गत महिलाहरू आत्मा स्वावलम्बी बन्ने काम यसले गरेको छ, रोजगारकै निम्ति बढी काम गरेको छ यसले।
तपाईँ 2 जिम्मेवारी सम्हाल्दै आइराख्नु भएको छ, समयको तालमेल कसरी मिलाइराख्नु भएको छ त?
वडा कार्यालयहरूमा वडा अध्यक्ष हुनुहुन्छ होइन, हामी सदस्यहरू बिचमा विभिन्न वडा जनताको विषयमा छलफलहरू गरिन्छ। खासै हाम्रो वडा कार्यालयमा त्यति ठुलो जिम्मेवारी छैन र नगरपालिका एउटा हाम्रो महिला बाल बालिका तथा समाज कल्याण समितिको संयोजकको हैसियतले महिलाहरूको शिक्षा विकासमा, महिलाहरूको विभिन्न व्यक्तित्व विकासमा, नेतृत्व विकासमा यसले काम गरेको छ। नगरका युवा र महिलाहरूको सिपमूलक तालिममा यसले जोड दिएको छ यस समितिले। त्यसकारणले हामी कुनै पनि काम एक्लैले गर्ने होइन, हामी समूहमा र हामी समितिमा बसेर सबै साथीहरूसँग सल्लाह गरेर र हामीले घोषणा पत्रमा देखिएका कुराहरूलाई नै विशेष जोड दिएर हामीले काम गर्ने हो।
अहिलेसम्म नगरपालिकाले कस्तो खालको तालिममा जोड दिँदै आइरहेको छ?
नगरपालिकाले हामीले स्थानीय सिप र स्थानीय स्तरमा उपलब्ध हुने वस्तुलाई हामीले जोड दिइरहेका छौँ। अर्को कुरा, हामीले नगरका बेरोजगार युवाहरूलाई लक्षित गरेर रोजगारकै निम्ति हामीले सिपमूलक तालिमलाई हामीले हेरेका छौँ। स्थानीय सिप भन्नाले जस्तो अहिले हाम्रो भक्तपुर भनेपछि नै जुजु धौ तका तप्ली भनेर जुन सम्झाउँछौ नि हामी, त्यो सिप अहिले बिस्तारै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक छ। पुरानो पुस्ताले यसलाई बिस्तारै छोड्दै गइरहेको छ। त्यसकारणले नयाँ पुस्तामा हस्तान्तरण गर्नको निम्ति तालिमहरू आवश्यक छ र सँगसँगै अहिले हाम्रो भक्तपुरमा कास्त विभिन्न सांस्कृतिक सम्पदा संरक्षणको निम्ति कास्त कलाको महत्वपूर्ण छ र अर्को पोस्टर कला भयो होइन, पोस्टर ढुङ्गामा खुन्ने काम, पोस्टर कलाहरू भयो अनि पिटे चित्रहरू लेखन गर्ने कामहरू भयो, यी कामहरू पनि अहिले अति आवश्यक छ। त्यसकारणले यस्ता लोप हुन लागेको सिपहरूलाई हामीले पुनः जीवित गराउने कामहरू नगरपालिकाले गर्नु आवश्यक छ भनेर हामीले त्यो गरिरहेका छौँ र सिपमूलक तालिम लिइसकेका व्यक्तिहरूले सानसाना घरेलु उद्योगहरू सञ्चालन गर्न सकोस् र कुटिल उद्योगहरू सञ्चालन गरेर हाम्रो भक्तपुर नगरमा सानसाना उद्योगहरूको सञ्चालनले रोजगार प्राप्त गर्नेछ, आय आर्जनमा राम्रो हुनेछ भन्ने हामीले सोचेका छौँ।
भक्तपुर नगरपालिकाबाट धेरैले तालिम लिइसकेका छन् होइन, ती तालिम लिइसकेकाहरूले कतिको व्यावसायिक रूपमा उपयोग गरेका छन् त?
हामीले दिएको तालिम अनुसारमा अहिले जस्तो तालिम दिएका कति प्रशिक्षार्थीहरू नगरवासीहरूले अब होटेलहरू आफैले सञ्चालन गरिरहेका छन्, रेस्टुरेन्टहरू सञ्चालन गरिरहेका छन् र कति पर्यटक होटलहरूमा रेस्टुरेन्टहरूमा काम पाइरहेका छन् तिनीहरूले, र सिलाइ सिकेका दिदीबहिनीहरूले आफैले टेलर खोलिरहेका छन् र टेलरमा काम गर्न गइरहेका छन्। त्यसकारणले जति पनि सिप लिएका महिला दिदीबहिनीहरूले पनि काम गरिरहेको हामीले देखिरहेका छौँ र यो काष्ठकला पनि अहिले तालिम सिकिसकेपछि नै त्यसले रोजगार प्राप्त गर्नेछ। अहिले हाम्रो विभिन्न सांस्कृतिक सम्पदाहरू निर्माण गर्नको निम्ति काष्ठकला सिकेका र त्यस्ता कला जानेका धेरै शिल्पकर्मीहरूको आवश्यकता छ। त्यसकारणले उहाँहरूले तालिम लिइसकेपछि बेरोजगार भएर बस्नुपर्ने अवस्था हुँदैन र तालिम लिइसकेकाहरूले काम पाइरहेका छन् र काम पाउनेछ।
तालिम प्राप्त गरेकाहरूलाई तालिम अनुसारको व्यवसाय सञ्चालन गर्न भक्तपुर नगरपालिकाबाट केही आर्थिक सहयोग दिने कार्यक्रम छ कि?
अहिलेसम्म त हामीले त्यसरी आर्थिक सहयोग गर्ने भनेर हामीले गइरहेका छैनौँ। अहिले तालिम दिने र तालिममा राम्रोसँग तालिम दिने र केही गरी व्यवसाय सञ्चालन गर्नको निम्ति, रोजगारको निम्ति त्यो सिप अपुग भएमा थप तालिम दिने हामीले गरिरहेका छौँ। एडभान्स तालिम, उन्नत तालिम भनेर थप सिपहरू दिने गरिरहेका छौँ, तर आर्थिक सहयोग भनेर हामीले गर्न सकिरहेको छैन र भोलि त्यो हामी छलफल गर्न सक्नेछौँ।
आगामी दिनहरूमा भक्तपुर नगरपालिकाबाट के कस्तो तालिम आयोजना हुनेछ त?
आगामी दिनमा हामीले अब महिलाहरूलाई नै लक्षित गरेर, युवाहरूलाई लक्षित गरेर हामीले तालिमहरू सञ्चालन गर्नेछौँ, जसको निम्ति हामीले जस्तो अहिले लोप हुन लागेको विशेष गरी पोस्टर कलाको तालिम, भित्ते चित्र लेखन तालिम भयो, अनि काष्ठकलाकै तालिमलाई हामीले निरन्तरता दिनेछौँ भन्दाखेरि अर्को हामीले अझ युवाहरूले छिटै अहिले बजारको माग अनुसार काम पाउन सकिने जस्तो प्लम्बरको तालिम हामीले दिन खोजिरहेका छौँ र विभिन्न यस्ता तालिमहरू धेरै छन् र त्यो विषयमा हामी छलफल गरिरहेका छौँ।
भक्तपुर नगरपालिकाबाट यस्ता सिपमूलक तालिम दिनुपर्छ भन्ने सोच कहाँबाट कसरी उठ्यो?
हामीले अब चुनाव ताका नै हामीले युवाहरू बेरोजगार हुनाको कारण विदेशी नै धेरै भइरहेका छन् र काम नपाएर धेरै मान्छेहरू अहिले बेरोजगार भइरहेका छन्। हामीले घोषणा पत्रमा के लेखेका थियौँ भने विभिन्न कार्यक्रमहरू सँगसँगै यो तालिम सिपमूलक तालिमलाई पनि हामीले जोड दिने र रोजगार दिने उद्देश्यले नै त्यो सिप भएपछि न रोजगार प्राप्त हुन्छ। जो मान्छेसँग सिप हुँदैन त्यसले काम गरी खान सक्दैन, त्यसकारणले काम गरी खानको निम्ति एउटा न एउटा सिप हुनुपर्छ, हरेक नगरवासीमा एउटा न एउटा सिप हुनुपर्छ भनेर हामीले घोषणा पत्रमै उल्लेख गरे अनुसार युवाहरूलाई रोजगारमूलक तालिमहरू दिने भनेर हामीले यो सिपमूलक तालिमलाई जोड दिएका हौँ। घोषणा पत्र अनुसार नै हो।
र अन्तमा तालिम संयोजकको रूपमा के भन्न चाहनुहुन्छ?
तालिम संयोजकको नाताले म नगरवासी महिला दिदी बहिनीहरू युवा दाजुभाइ तथा सबैसँग म के अनुरोध गर्दछु भन्दाखेरि भक्तपुर नगरपालिकाले दिने तालिमहरू एउटा सर्टिफिकेटको निम्ति होइन, तालिम प्रमाणपत्रको निम्ति होइन, यो तालिम प्राप्त गरिसकेपछि आफूले रोजगार सिर्जना गर्ने कामहरू आफै गर्नुहोस् र तालिम लिइसकेपछि आफूले व्यावसायिक ढङ्गले अगाडि बढाउने कामहरू गर्नुहोस् र तालिमले आफ्नो सिपले समाजको निम्ति सेवा गर्ने भन्ने उद्देश्यले सिप लिनुहोस् र समाज हाम्रो नगरको निम्ति समाजको निम्ति सेवा गर्ने एउटा वातावरण बनेछ र त्यसको निम्ति सम्पूर्ण नगरवासीहरूलाई नगरपालिकाले सञ्चालन गर्ने तालिमहरूमा बिना संकुचित सहभागिताको निम्ति म अनुरोध गर्दछु।
हस् त, व्यस्तताको बावजुद पनि यहाँ हामीलाई समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
कार्यक्रममा पुनः स्वागत। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस अर्थात् भक्तपुर आवाज। यो कार्यक्रम खोपस हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण शुक्रबार साँझ 6:30 बजेदेखि 7:30 बजेसम्म भक्तपुर एफएम 105.4 MHz को रेडियो तरंग मार्फत सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हरेक वर्ष श्रावण महिनाको कृष्ण पक्ष चतुर्दशीको दिन नेवार समुदायले मान्दै आएको गथामुख चरित पर्व सम्बन्धी रिपोर्ट र भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको विविध तालिम सम्बन्धमा तालिम संयोजक रोशन मया सुवालसँगको अन्तर्वार्ता सुनिहाल्यौं र कार्यक्रममा साताभरिका गतिविधि र जनताका आवाज बाँकी नै छ। गत साता भक्तपुर नगरपालिका तथा वडा कार्यालयमा भएका विविध कार्यक्रमहरूबारे जानकारी दिने उद्देश्यका साथ आजको श्रृंखलामा गतिविधि लिएर आउँदैछन् सहकर्मी साथीहरू सरिता दुवाल र सन्ध्या यङ्गुजी।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित भक्तपुर अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर अतीत पौडेलले श्रावण 15 गते मंगलबार भेट गर्नुभएको थियो। नगरपालिकाका सभाकक्षमा भएको भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर अस्पतालका डाक्टर पौडेललाई स्वागत गर्दै अस्पतालप्रति जनविश्वास बढाउन चिकित्सकले सेवाको भावनाले काम गर्नुपर्ने बताउनु भएको थियो। भक्तपुर अस्पताल देशकै पुरानो मध्येको एक अस्पताल भएर पनि स्थानीय जनताको मन जिग्न नसक्नु समस्या भएको बताउँदै भक्तपुर नगरपालिकाले घर दैलो नर्सिङ सेवा शुरू गरेको, 3 वटा स्वास्थ्य केन्द्रबाट जनतालाई सेवा दिइरहेको र 2500 को अस्पताल खोलेर जनताको सेवा गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ। डाक्टर पौडेलले भक्तपुर नगरपालिकाको स्वास्थ्य सेवाबाट आफू प्रभावित भएको बताउँदै अस्पतालमा स्थानीय जनताको विश्वास जित्न र सेवाको भावनाले काम गर्न आफू सधैँ तयार रहेको बताउनु भएको थियो।
भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको टोलीले व्यासी र नपुग इताचेका 7 वटा मासु पसलमा श्रावण 16 गते बुधबार अनुगमन गरेको थियो। अनुगमनको क्रममा टोलीले मासु जालीले छोप्नुपर्ने, पसल दर्ता गर्नुपर्ने, कामदारले एप्रोन सेतो प्रयोग गर्नुपर्ने, मूल्य सूची राख्नुपर्ने, थप तराजुमा कैफियत नहुने गरी नापतौल विभागमा दर्ता गर्नुपर्ने, पसल सफा गर्नुपर्ने, दर्ता भएको पसलले नवीकरण गर्नुपर्ने फ्रिजको प्रयोग गर्न सुझाव दिनुभएको छ। अनुगमनमा भक्तपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भक्तपुर पशु सेवा कार्यालय, जनस्वास्थ्य कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्च, उद्योग वाणिज्य संघ र महानगरीय प्रहरी परिसरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसित पूर्व स्वास्थ्य मन्त्री तीर्थराम दङ्गुल तथा चितवनका संस्कृति कर्मीहरूले श्रावण 16 गते बुधबार भेट गर्नुभएको थियो। लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठानको आयोजनामा 2075 असोज 7-8 र 9 गते चितवनको नारायणगढमा हुने छैठौं राष्ट्रिय लाखे नाच प्रतियोगितामा भक्तपुर नगरपालिकाको तर्फबाट सहभागिताको लागि प्रतिष्ठानको तर्फबाट शैलेन्द्र पियाले आग्रह गर्नुभएको थियो। उक्त भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी नेपाल भाषाका रञ्जना र प्रचलित लिपिको प्रशिक्षण शुरू गरेको, परम्परागत संस्कृति संरक्षणको लागि समय समयमा प्रतियोगिताहरू गरिरहेको तथा सम्पदा संरक्षण गरिरहेको जानकारी दिनुभएको छ। प्रतिनिधि मण्डलमा नेवा देवुका महासचिव माइला बाबु देउला, चन्द्रलाल राजभण्डारी, राजेन्द्र श्रेष्ठ, कुमार पिया लगायतको सहभागिता रहेको थियो।
भक्तपुर नगरपालिका 9 नम्बर वडा कार्यालयको आयोजनामा तुम्बचो दुगुरे चोखा जगाकीकरण आयोजना क्षेत्रका स्थानीय महिलाहरू बीच स्वास्थ्य सम्बन्धी जनचेतनामूलक भेला श्रावण 16 गते बुधबार सम्पन्न भएको थियो। भेलामा वडाध्यक्ष रविन्द्र ज्याखोले बदलिदो जीवनशैलीसँगै कदा तथा दीर्घ रोगका बिरामीहरू बढेको चर्चा गर्दै स्वस्थ जीवनका लागि खानपान र सामान्य शारीरिक अभ्यासमा ध्यान दिन सबैलाई अनुरोध गर्नुभएको थियो। तुमचो दुगुरे क्षेत्रमा घर दैलो नर्सिङ सेवाको क्रममा 344 घर परिवारको सर्वेक्षण गर्दा 71 जनामा उच्च रक्तचाप, 35 जनामा चिनी रोग, 26 जनामा हात जोड्नेको समस्या तथा 19 जनामा दम खोकीको समस्या देखिएको उहाँले जानकारी दिनुभएको थियो। क्यान्सर रोगीको संख्यामा उल्लेख्य बढेको अवगत गराउँदै उहाँले आफ्नो रोग नलुकाउन तथा समय समयमा जनस्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थाहरूमा परीक्षण गराउन सदस्य छोरी मैया सुजकुले महिला दिदी बहिनीहरूमा पुरुषहरूमा भन्दा बढी रोग लाग्ने सम्भावना रहेको चर्चा गर्दै स्वास्थ्य उपचारको विषयमा समय समयमा छलफल तथा परामर्श गर्नुपर्ने आवश्यकता अनाउनुभयो। स्त्री रोग विशेषज्ञ सरिता खाइजुले महिनावारी र पाथेघरको मुखको क्यान्सर बारे कक्षा लिनुभयो। महिलाहरूमा पाथेघरको क्यान्सरको समस्या बढ़िरहेको चर्चा गर्दै समयमै उपचार नगरे मानवीय क्षति समेत हुने खतरा रहेको औल्याउनुभयो।
भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKL-का निर्देशक महेश भट्टराई र काठमाडौँ उपत्यका खानेपानी बोर्डका निर्देशक सञ्जीव विक्रम राणाले श्रावण 20 गते आइतबार भेट गर्नुभएको थियो। उक्त भेटमा भक्तपुर नगरपालिकाका प्रमुखले खानेपानी वितरणको जिम्मा पाइएको, KUKL-ले जनतालाई खानेपानी आपूर्ति गर्न नसकेको, थल निकासको काम नगरपालिकाले गर्दै आए पनि खानेपानी लिने थलको शुल्क उठाउँदै आएकोमा आपत्ति जनाउनु भएको थियो। KUKL-का निर्देशक महेश भट्टराईले सरकारले KUKL-को आवश्यकता भन्दा थोरै मात्र बजेट पठाएकोले काम गर्न अप्ठ्यारो परेको र बाँसबारीको खानेपानी ट्याङ्कीको क्षमता वृद्धि तथा फिल्टरको व्यवस्था गर्न खोजिरहेको जानकारी दिनुभएको छ। भेटघाट पछि साउन 22 गतेदेखि भक्तपुरमा आउने खानेपानीको परीक्षण शुरू गर्ने र भक्तपुर क्याम्पसको दक्षिणतिर रहेको डिपी बोरिङको पाइप सफा गर्न निर्देशक द्वय सहमत हुनुभएको छ। उक्त भेटमा उप प्रमुख रजनी जोशी र भक्तपुर ओडा नम्बर 7-का ओडा अध्यक्ष उकेश कवाङको पनि उपस्थिति रहेको थियो।
ओहो नेहा, कता जान लागि कि? कति पछि भेट भयो?
हो नि, म त त्यही तल श्री नेकसम्म।
ए, म नि त्यतै जान लागि कि, सँगै जाउँ न त है। बरु मलाई अरू पसल नै जानु छ, त्यसैले बजार हुँदै जाउँ न त।
हुन्छ, भइहाल्छ।
अलि छेउमा जाउँ न, एम्बुलेन्स आइरहेछ। फेरि हामीले गर्दा बाटो छेकिएला नि।
साइड लाग्ने बाटो पनि छैन यता त, फुटपाथ पसलले गर्दा। झन् त्यही माथि गिट्टी बालुवा पनि सँगै छ।
नौ न, एक्सिडेन्ट भएछ। हेर त,
जथाभावी पार्किङ र निर्माण सामग्रीले बिरामी लिन आएको एम्बुलेन्सले अर्को बिरामी बढाउने कार्य मात्रै भयो।
त्यही त, नगरवासीहरूले पनि यसरी बाटो नै अवरोध हुने गरी निर्माण सामग्री राख्न त नहुने हो नि। यसरी भएको दुर्घटनाको जिम्मेवार नगरपालिकाले लिन्छ कि नगरवासीले लिने हो, तिमीलाई के लाग्छ नेहा?
अवश्य पनि नगरवासीहरूको हो नि। यसरी उनीहरूले बाटोमा निर्माण सामग्री, गिटी, बालुवा अनि जथाभावी पार्किङ गर्नाले सर्वसाधारण जनताको हिँड्ने बाटो नै अवरुद्ध हुन्छ। यसका साथै व्यापारीहरूले पनि पसलको सामान पिटी अनि फुटपाथमा राखेर बाटोलाई थप साग्रो बनाएको छ।
अनि त यस्तो कार्य गर्दा पनि भक्तपुर नगरपालिकाले किन कुनै कारवाही नगरेको त?
त्यस्तो होइन जिना, निर्माण कार्य त सबैले गर्नुपर्छ नि। त्यसको लागि निर्माण सामग्री त ल्याउनै पर्छ। तर त्यस्ता निर्माण सामग्री केही दिनको लागि घर नजिकै राख्नु त ठिकै हो, तर निर्माणको नाममा महिनौसम्म बाटोमा अवरोध गर्न चाहिँ गलत हो। अनि हरेक कुरा नगरपालिकाले मात्रै गर्छ भन्छ भनेर बस्न पनि त भएन नि। देशको नागरिक भइसकेपछि आफ्नो जिम्मेवारी पनि त पूरा गर्नु पर्यो नि। नत्र त देखेनौ र अघि एक्सिडेन्ट भएको, हाम्रै कारण एउटा अर्को साथीको ज्यान जान लागेको
हो नि है? तिमी हामीले बुझे जस्तै सबै नगरवासीले पनि बुझिदिएको भए यस्तो दुर्घटना हुने सम्भावना नै हुँदैन थियो नि।
नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरू, समय छँदै सचेत रहौ, दुर्घटनाबाट बचौ।
बहाल कर बुझाउने सम्बन्धमा भक्तपुर नगरपालिकाको सूचना।
वर्तमान संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन 2074 घर बहाल कर असुल गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरे अनुसार भक्तपुर नगर क्षेत्रभित्र घर, जग्गा, तहरा आदि बहालमा दिएकोमा बुझाउनु पर्ने बहाल कर भक्तपुर नगरपालिकाको सम्बन्धित वडामा बुझाउनु हुन भक्तपुर नगरपालिका सम्बन्धित सबैमा अनुरोध गर्दछ। साबिकमा नगरपालिकाले बहाल रकमको 2% र आन्तरिक राजस्व कार्यालय भक्तपुरले 10% बहाल कर संकलन गर्दै आएको अब आन्तरिक राजस्व कार्यालयमा बुझाउनु नपर्ने भएकोले आर्थिक वर्ष 2074-75 सम्मको बुझाउनु बाँकी घर बहाल कर समेत नगरपालिकामा बुझाइदिनु हुन अनुरोध गरिन्छ।
आर्थिक वर्ष 2075-76 भक्तपुर नगरपालिकाले साबिक 2% र आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको 10% समेत गरी 12% उठाउने अधिकार प्राप्त गरे पनि भक्तपुर नगरपालिकाको तेस्रो नगरसभाले 2% छुट गरी 10% मात्र लिने निर्णय गरेकोले सोही अनुसार 2075 साउनदेखि नियमित रूपमा 10% बहाल कर नगरपालिकामा बुझाइदिनु हुन पनि अनुरोध गरिन्छ।
भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
गाईजात्रा पर्व 2075 सापाहरूमा सांस्कृतिक विधाहरूको प्रतियोगिताबारे भक्तपुर नगरपालिकाको सूचना। उपरोक्त सम्बन्धमा भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण सम्वर्धन गर्नुका साथै नागरिकहरूमा रहेको सिप उजागर गर्न विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व 2075 उपलक्ष्यमा आधुनिक र परम्परागत सांस्कृतिक विधाहरूको प्रतियोगिता गर्ने भएको हुँदा सम्बन्धित सम्पूर्ण सांस्कृतिक विधाहरूलाई जानकारी गराइन्छ। भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति।
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप स भक्तपुर आवाज।
कार्यक्रममा पुनः स्वागत तपाईँ श्रोतामा। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस अर्थात् भक्तपुर आवाज। साथमा छु यो प्रस्तुता रविन्द्र कुशी। कार्यक्रममा भक्तपुर नगरपालिकाले गरेका उपलब्धि बारे अर्जुन पौडेलले तयार पार्नु भएको एक रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी दिपेन्द्र प्रजापति।
भक्तपुर नगर एक कला र संस्कृतिले धनी ऐतिहासिक शहर हो। यो नगर कला र संस्कृतिका साथै स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदा संरक्षण लगायत पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भइरहेको छ। फोहोर व्यवस्थापन। भक्तपुर नगरपालिकामा फोहोरले कुनै पीड़ा दिएको छैन, बरु फोहोरले मोहर दिलाएको छ। दैनिक 30 टन उत्पादन हुने फोहोर नगरभित्रै व्यवस्थापन गरिएको छ। कुहिने र नकुहिने फोहोरलाई घरमै छुट्टा छुट्टै संकलन गर्ने व्यवस्था मिलाएको छ। हरेक परिवारलाई सशुल्क 2 बाल्टिन नगरपालिकाले उपलब्ध गराएको छ। फोहोर व्यवस्थापन गरे बापत नगरपालिकाले प्रत्येक घरबाट केवल 30 रूपियाँ कर लिन्छन्। नागरिकको घरबाट उठाएको कुहिने फोहोर कम्पोस्ट मल बनाएर किसानलाई सस्तोमा बेच्छन्। नगर क्षेत्रकै किसानलाई मल किन प्राथमिकता दिन्छ। नकुहिने फोहोर तत्काल बेचिन्छन् र फोहोर बेचेरै नगरपालिकाले वार्षिक 2 लाख रुपियाँ आमदानी गर्दै आएको मेयर सुनिल प्रजापति बताउनुहुन्छ। फोहोर उत्पादन घटाउन नगरपालिकाले नगरवासीलाई अनुदानमा कम्पोस्ट बिन पनि उपलब्ध गराएको छ। 2500 पर्ने कम्पोस्ट बिन नगरवासीले 1000 खरिद गर्न सक्दछन्। त्यस्तै कौशिक खेतीलाई पनि प्रवर्धन गर्दै आएको छ। फोहोरबाटै बायोग्यास लगायत वैकल्पिक ऊर्जा निर्माण गर्ने सोच पनि भक्तपुर नगरपालिकाले बनाएको छ। नगरभित्र 149 सफाई कर्मचारीहरू छन्। कसैले फोहोर फाले सफाई कर्मचारीले तत्काल टिपेर लैजान्छन्। त्यसैले त भक्तपुर नगर क्षेत्र सफा छन्। भक्तपुर नगरपालिकाले प्रत्येक महिनाको 1 र 15 गति सबै जनप्रतिनिधि कर्मचारी स्थानीय टीम क्लब दाफा भजन संघ संस्थाको सहभागितामा कहिले मठ मन्दिर त कहिले खोला नाला र खाद सफा गर्दै आएको छ। नगरभित्रका 92 विद्यालयलाई उनीहरूले रोगीको सम्पदा सफा गर्ने जिम्मा दिएको छ। यसै गरी नगर क्षेत्रका हनुमन्ती र खासाङ कुसुङ खोला सफाईका लागि ढलको पानी सिधै खोलामा मिसिनबाट रोक्न केन्द्रीय सरकारको सहयोगमा खोलाको पूरै किनारमा फोहोर बग्ने ढल राख्ने काम भइरहेको छ। नगरपालिकाकै 7 कलेज नगरभित्र रहेका 92 मध्ये 35 स्कूल सामुदायिक छन् भने केही सरकारी विद्यालयमा शिशु कक्षादेखि स्नातकोत्तर सम्मको पढ़ाई हुन्छ। कुनै सरकारी विद्यालयमा 4000 भन्दा बढी विद्यार्थीहरू छन्। भक्तपुरका बागेश्वरी माध्यमिक विद्यालय, बासु माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय भक्तपुरका 34 सरकारी विद्यालयहरू हुन्। यी विद्यालयहरूले यसई परीक्षामा राम्रो नतिजा निकाल्दै आएको देखिन्छ। विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष नगरपालिकाका मेयरदेखि अन्य पदाधिकारीहरू छन्। सामुदायिक विद्यालयको शैक्षिक स्तर उठाउन यस वर्षदेखि मन्तेश्वरी सिकाई प्रविधिको तालिम सञ्चालन गर्दै आएको छ। नगरपालिकाले 7 कलेज आफै सञ्चालन गर्दै आएको छ भने 2 इन्जिनियरिङ कलेज छन्। यी कलेजमा हरेक वर्ष 432 इन्जिनियर तयार हुने गर्छन्। यी दुवै कलेज इन्जिनियरिङमा देशकै उत्कृष्ट मानिन्छन्। देशका 76 जिल्लाका विद्यार्थी यहाँ पढ्ने गरेको मेयर प्रजापति बताउनुहुन्छ। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको इन्जिनियरिङ कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्छ, किनभने यहाँ हरेक विद्यार्थीले अरू कलेजको तुलनामा 50% कम शुल्कमा पढ्न पाउँछन्। इन्जिनियरिङका विद्यार्थीलाई स्थानीय सम्पदाको बारेमा पनि पढाइन्छ। नगरपालिकाले नर्सिङ कलेज पनि सञ्चालन गर्दै आएको छ। हरेक वर्ष 40 नर्स उत्पादन हुन्छन्। यी बाहेक ओभरसियर, व्यवस्थापन, शिक्षा, मानविकी र विज्ञान विषयमा स्नातकोत्तर सम्मको पढाइ हुन्छ। भक्तपुर नगरपालिकाले शिक्षक, अभिभावक र विज्ञसँग सल्लाह गरी कक्षा 1 र 6 लागि स्थानीय पाठ्यक्रम लागू गरेको छ। नयाँ पाठ्यक्रममा भक्तपुरको इतिहास, भूगोल, कला संस्कृति, सम्पदा लगायत खेलकुद समेटिएको छ। खोप विश्वविद्यालय बनाउने प्रयास भइरहेको छ, तर नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको र विधेयकमा समेत पेश गरिसकेको र त्यहाँ अल्झिरहेको मेयर प्रजापति बताउनुहुन्छन्। उहाँ थप्नुहुन्छन्, हाम्रो भन्दा पछि प्रयास गरेका राजश्री जनक विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भए तर हाम्रो भनी स्वीकार गरिएन। घर घरमा निशुल्क नर्सिङ सेवा, 50 रुपियाँमा विशेषज्ञ सेवा। भक्तपुर नगरपालिकामा नागरिकले घरमै निशुल्क नर्सिङ सेवा पाउँछन्। घर घरमा नर्सिङ सेवा प्रदान गर्ने भक्तपुर एकमात्र नगरपालिका हो। नगरका 10 वडाका लागि 1-1 नर्स नियुक्त गरेको र उनीहरू हरेक घरमा दिनहुँ पुगेर नर्सिङ सेवा प्रदान गर्ने गरेको प्रमुख प्रजापति बताउनुहुन्छ। नर्स सँगै स्वास्थ्य स्वयंसेविका पनि सेवामा खटिन्छन्। घर घरमा पुगेर रक्तचाप, सुगर परीक्षण, गर्भवती लगायत सुत्केरी जाँच गरिन्छ। नगरपालिकाले 3 जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने उक्त जनस्वास्थ्य केन्द्रमा 9 विशेषज्ञ डाक्टर र 23 एमबीबीएस डाक्टर नियुक्ति गरेको छ। बाल रोग, स्त्री रोग, नाक कान घाँती रोग, छाला रोग, नसा तथा हार्ट जोनी विशेषज्ञबाट नगरवासीले स्वास्थ्य सेवा लिँदै आइरहेका छन्। उनीहरूले केवल 50 रुपियाँको टिकट काटेर विशेषज्ञ सेवा लिन सक्छन्। दोस्रो पटक 30 रुपियाँमै उक्त सेवा लिन सकिने नगरपालिकाले जनाएको छ। आगामी वर्ष 2500 खोप अस्पताल सञ्चालन गर्ने लक्ष्य भक्तपुर नगरपालिकाको छ। यसका लागि भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको छ। नगरपालिकामा विशेषज्ञ डाक्टर कम भए भनेर यो वर्षबाट नगरपालिकाले आफ्नै खर्चमा 2 डाक्टरलाई एमडी एमसीएच गर्न पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको छ। मासिक 1000 रुपियाँमा शिशु स्याहार। नगरपालिकाले 6 वडामा शिशु स्याहार केन्द्र सञ्चालन गरेको छ। नगरवासीले मासिक 1000 रुपियाँ तिरेपछि दिनभरि बाल बच्चा यहाँ राख्न सक्छन्। कामकाजी महिलाले आफ्ना बाल बच्चा यहाँ राखेर काममा निस्कने गरेका छन्। बच्चाको सम्पूर्ण स्याहार सहित दिनमा 2 खाना खुवाउँछन्। प्रत्येक वडामा कम्तीमा एउटा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने उद्देश्य अनुसार काम भइरहेको मेयर सुनिल प्रजापति बताउनुहुन्छ। बजार दैनिक अनुगमन। भक्तपुर नगर क्षेत्रमा बजार अनुगमन बरोबर हुँदै आएको छ। नगरपालिकाको नेतृत्वमा प्रहरी र उद्योग वाणिज्य तथा उपभोक्ता समितिका प्रतिनिधिले बरोबर अनुगमन गर्दै आइरहेका छन्। काला बजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र म्याद नागेको वस्तु बेच्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्ने, ढक तराजु नवीकरण नगर्नेलाई सचेत गराउने काम गर्दै आएको छ। नगरपालिकाभित्र सञ्चालित मासु पसल र वर्षालाको पनि नियमित अनुगमन र चेक जाँच हुँदै आएको छ। युवालाई विभिन्न खेलको तालिम। मेयर सुनिल प्रजापतिका अनुसार युवालाई कुलतमा फस्नबाट जोगाउन, अनुशासित बनाउन र स्वस्थ नागरिक तयार गर्न नगरपालिकाले कराते, किक बक्सिङ, फुटबल, भलिबल, टेबल टेनिसको तालिम दिँदै आएको छ। ती तालिम विद्यालय स्तरमा विस्तार गर्ने सोच रहेको उहाँ बताउनुहुन्छ। अहिले नगरपालिकाभित्र 2 साना ठूला खेलकुद मैदान छन्। आधुनिक पुस्तकालय सञ्चालन। पाठकको माग र विद्यार्थीको आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले आधुनिक पुस्तकालय पनि सञ्चालन गरिरहेको छ। पुस्तकालयमा साहित्य, दर्शन, इतिहास, कला, संस्कृति आदि विषयका पुस्तक राखिएका छन्। पुस्तकालयमा निशुल्क इन्टरनेट सेवा दिने नगरपालिकाको लक्ष्य रहेको छ। यसरी भक्तपुरको विकास हालका जनप्रतिनिधिले एकै वर्षमा गरेको पक्कै होइनन्। भक्तपुरमा विगतदेखि स्थानीय तह र संसदमा प्रतिनिधित्व गर्ने दल नेपाल मजदुर किसान पार्टी हो। अहिले पनि भक्तपुर नगरपालिकाको नेतृत्वमा रहेका प्रजापति नेपाल मजदुर किसान पार्टीकी हुन्। उनी भक्तपुरको विकासको श्रेय पार्टीलाई दिनुहुन्छ। हुन पनि सबै विकास नेपाल मजदुर किसान पार्टीको चुनावी घोषणा पत्र अनुसार नै भइरहेको छ। 2054 स्थानीय चुनावमा शिक्षण संस्था स्थानीय निकाय सञ्चालन गर्ने पार्टीको घोषणा, सम्पदा संरक्षणमा जनसहभागिता गराउने पार्टीको नीतिले नै नगर यति व्यवस्थित भएको हो।
कार्यक्रममा पुनः स्वागत तपाईँ श्रोतामा। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपस अर्थात् भक्तपुर आवाज। भक्तपुर नगरपालिकाको आयोजनामा हाल सञ्चालित विविध तालिमहरू मध्ये हेयर कटिङ तालिम र काष्ठकला तालिममा सहभागी प्रशिक्षार्थीहरूसँग सहकर्मी सजना प्रजापतिले गर्नुभएको कुराकानी आजको अन्तिम प्रस्तुति जनताको आवाजमा।
मेरो नाम सानु मैया नासी। यो काम चाहिँ अब मेरो अब हाम्रो लाभितहरूले गर्ने नै काम हो, तर मैले चाहिँ नगरी बस्या अहिले आएर चाहिँ यो एकदमै यो काम मा चाहिँ धेरै सम्मान पाएको भएर अहिले मलाई पनि एकदम महत्त्वपूर्ण भएकोले म चाहिँ यो काम सिक्न चाहन्छु। अनि अहिले त ठिकै राम्रै भइरहेछ, जस अहिले हाम्रो हात बसाउनको लागि कैँची चलाइरहेछु, तर अलिअलि प्र्याक्टिस पनि गर्दैछु। राम्रै खुसी लागिरहेछ, रमाइलो पनि भइरहेछ।
मेरो नाम चाहिँ कृष्ण कुमार सुवाल। मेरो घर यहीँ 14 अहिले 4 भयो, पहिला 14 अहिले म मध्यपुर नगरपालिकामा बस्छु। यो चाहिँ किन आएको भन्ने अहिले समयअनुसार यो अति आवश्यक जस्तो देखेको भएर यो सिप सिक्नको लागि आएको हो। चाहन्छु न भक्तपुर नगरपालिका मात्र यस्तो हो कि हरेक सिप सिकाउने नगरपालिका नेपालमा यहीँ मात्र होला जस्तो लाग्छ। धेरै धेरै धन्यवाद दिनुहोस्।
कृष्ण प्रसाद यादव नाम देशी यहाँ आउनुको कारण चाहिँ सिप सिकाउनुको लागि हो। अब यस्तो हेयर कटिङ पल्टमा अलिक अभाव देखेँ कि अहिले राम्रै चलिरहेको छ। नगरपालिकाले अब यो ट्रेनिङको लागि अब दिन योभन्दा पनि अब विभिन्न राम्रो खालको ट्रेनिङ दिए राम्रो होइन। अब जुत्ता सिलाउने पनि अस्ति कुरा उठाएको थियो, त्यो पनि दिए राम्रो भनेको मैले चाहिँ।
मेरो नाम अमिगे साई हो, म अहिले हाल यता सेवरान मेटुङमा बस्छु। सिप चाहिँ खास अहिले म फ्री पनि छु होइन, केही सिप सिकिरह्यो भने अब काम लाग्छ भनेर सिक्नलाई चाहिँ यहाँको कपाल काट्ने काम चाहिँ अहिले प्राय उपत्यका बाहिरकाहरू आएर गरिरहेछन् होइन। यी भक्तपुरवासीकाहरूले गर्न सक्यो भने हाम्रो पनि नगरलाई केही उन्नति हुन्छ, राम्रो हुन्छ भन्ने सोचले सिप सिक्नलाई आएको। अनुभव चाहिँ अहिले नयाँ नयाँ काम हो होइन, सिक्दैछु, कैची चलाउन अलिअलि जानिरहेछु। भक्तपुर नगरपालिकालाई यस्तो तालिमहरू सञ्चालन गरेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
म रविन प्रजापति, म कमल विनायकबाट। यहाँ सिद्धि गरेको राम्रो भएको छ, सधैँ राम्रो सिकाएको छ। अनि यो हामी कला संस्कृतिबाट हामी जोगाएर राख्नुपर्छ। अहिले सबै मिसिनबाट भइरहेको छ, तर अब चाहिँ हामीले हातले गरेर आफ्नो संस्कृति जोगाउनुपर्छ। यो टाइम चाहिँ अलिक चेन्ज गर्नु पर्यो हुन्थ्यो, यो 7:09 भइरहेको छ, कलेज टाइम जानुपर्छ कि भनेर अलिक चेन्ज गरेर हुन्थ्यो।
मेरो नाम प्रवेश गरेर चाहिँ म अहिले वडा नम्बर 9 हाल अहिले लिबालीमा बस्छु। म यहाँ यो आउनुको मेरो उद्देश्य चाहिँ पहिलादेखि नै इन्ट्रेस्ट पनि छ, अहिले चाहिँ अब सबै कुरा चाहिँ अघि नै भनिसक्नुभयो, मेसिनले भइरहेछ। मलाई चाहिँ त्यो चाहिँ हाम्रो कला संस्कृति अस्ति सरले पनि भन्नुभएको छ, यहाँ भक्तपुरको मात्र थोरै कला संस्कृति मात्र अहिले हातले मात्र बनाउने भइरहेछ, हामीले यसलाई चाहिँ अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यले चाहिँ म अहिले सिकिरहेको छु।
मेरो नाम कृष्ण प्रसाद लागे, म गोलमरीमा बस्छु। यहाँ आउनुको उद्देश्य चाहिँ कला संस्कृतिको जगेर्ना गर्नुपर्छ। अब अहिले रमाइलो भइरहेछ, राम्रो भइरहेछ, सबै साथीहरू खोज्नु भइरहेछ राम्रो। अहिले ड्रइङ सिकिरहेछु, 4-5 वटा भयो, आज 5 दिन हो कि 6 दिन भएपछि ड्रइङ सिकिरहेछ। अब ज्यावलहरू आएपछि त्यो खुट्टा गर्ने पनि काम हुन्छ।
मेरो नाम अनुसुवाल हो, अहिले म 82 बस्छु। मेरो यहाँ आउनुको उद्देश्य चाहिँ मलाई बुट्टा कोर्नेमा इन्ट्रेस्ट छ, त्यही भएर अनुभव चाहिँ रमाइलो भइरहेछ साथीहरूसँग। अहिलेसम्ममा 4-5 वटा भुत्ताको ड्रइङ गरिसकेको छु।
भक्तपुर नगरपालिकाको अपील, सफा गरौं, सभ्य बनौं।
आदरणीय नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरू, आफ्नो घर र पसल अगाडि सधैँ सफा राखौं।
घर र पसलबाट निस्कने फोहोरलाई बाटो, चोक, धर र नालीमा नफालौं र नराखौं।
घर र पसलबाट निस्कने फोहोरलाई फोहोर संकलन गर्ने गाडीमा मात्र राखौं।
घर र पसलबाट निस्कने फोहोरलाई कुहिने र नकुहिने अलग अलग राखेर मात्र निष्कासन गरौं।
आफ्नो पसलको सामान पेटी र पेटी मुनि राखेर बटुवाहरूको हिडुलमा अवरोध नगरौं र नगरौं।
नगरपालिकाको अनुरोधलाई व्यवस्था गरी फोहोरलाई बाटोमा राखेमा वा फालेमा फोहोर मैला व्यवस्थापन ऐन अनुसार ₹500 देखि ₹1,00,000 रुपियाँसम्म जरिवाना गरी असुल उप गरिने बिहोरा समेत सम्पूर्ण नगरवासीहरूमा सूचित गराइन्छ। भक्तपुर नगरपालिका।
भक्तपुर नगरवासीहरूमा भक्तपुर नगरपालिकाको अनुरोध।
जन्म, मृत्यु, विवाह, बसाइ सराई जस्ता व्यक्तिगत घटना दर्ता गरौं।
करदाताहरूले आफ्नो व्यवसाय कर, सफाई कर, कर बहाल कर, कर जग्गा मूल्याङ्कन कर लगायतका करहरू समयमै बुझाउ।
नगरपालिका क्षेत्रभित्र घर, तहरा, ग्यारेज आदि कुनै पनि निर्माण गर्दा नक्सा पास गरौं। पास भएको नक्सा बमोजिम मात्र निर्माण कार्य अघि बढाउँ। समयमै निर्माण सम्पन्न प्रमाण पत्र प्राप्त गरौं।
ऐतिहासिक एवं सांस्कृतिक भक्तपुर नगरको मौलिकता संरक्षण गरौं। परम्परागत शैलीमा घर निर्माणलाई प्राथमिकता दिउँ।
आफू बस्ने घर, चोक, गल्ली, सडक, टोल र नगर सफा गरौं। सफाई गर्दा इज्जत घट्दैन, बरु सभ्य भइन्छ र रोगबाट समेत मुक्त हुन्छ।
सडकको दायाँ बायाँ पेटी र फुटपाथमा पसलका सामानहरू राखेर पैदल हिँड्ने यात्रुहरूलाई आवागमनमा कठिनाई नपुर्याउ। ऐतिहासिक सम्पदा स्थल तथा सडकमा जथाभावी सवारी साधन पार्किङ नगरौं।
सार्वजनिक स्थलहरू गाई वस्तु तथा चौपायहरू जथाभावी नछोडौं। आफ्नो घर पालुवा कुकुरलाई घर बाहिर जथाभावी फोहोर नगराउ।
नगरपालिका नगरवासीहरूको साझा संस्था हो, नगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने अभियानमा सहयोग गरौं।
गए
गाईजात्रा पर्व 2075 सापाहरूमा सांस्कृतिक विधाहरूको प्रत्येकताबारे भक्तपुर नगरपालिकाको सूचना। उपरोक्त सम्बन्धमा भक्तपुरको सांस्कृतिक विधाहरूको संरक्षण सम्वर्धन गर्नुका साथै नागरिकहरूमा रहेको शिव उजागर गर्न विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व 2075 को उपलक्ष्यमा आधुनिक र परम्परागत सांस्कृतिक विधाहरूको प्रतियोगिता गर्ने भएको हुँदा सम्बन्धित सम्पूर्ण सांस्कृतिक विधाहरूलाई जानकारी गराइन्छ। भक्तपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति।
भक्तपुर नगरपालिकाको प्रस्तुति खोप स भक्तपुर आवाज।
कार्यक्रममा पुनः स्वागत। भक्तपुर नगरपालिकाको साप्ताहिक रेडियो कार्यक्रम खोपसको आजको श्रृंखलाको अन्तमा आइसक्यौं। आजको श्रृंखलामा नेवार समुदायमा मनाइने गथामुगो पर्वसँग सम्बन्धित एक रिपोर्ट, भक्तपुर नगरपालिका सिपमूलक तालिम संयोजक रोशनमया सुवालसँगको अन्तर्वार्ता, साताभरि भएका विविध गतिविधिहरू र नगरपालिकाद्वारा संचालित तालिममा सहभागी प्रशिक्षार्थीहरूसँगको कुराकानी सुनिहाल्यौं। साथमा विविध सूचना तथा सन्देशमूलक जानकारी पनि सुन्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया, सल्लाह, सुझाव अवश्य पठाउनुहोला। पत्र पठाउने ठेगाना कार्यक्रम खोपस भक्तपुर आवाज, भक्तपुर नगरपालिका, भक्तपुर एफएम। तपाईँले आफ्नो प्रतिक्रिया फेसबुक पेज भक्तपुर नगरपालिका वा भक्तपुर म्युनिसिपालिटी मार्फत पनि पठाउन सक्नुहुनेछ। भक्तपुर नगरपालिकासँग सम्बन्धित सम्पूर्ण सूचना जानकारी नगरपालिकाको वेबसाइट भक्तपुर.gov.np मा पनि हेर्न सक्नुहुनेछ। कार्यक्रम सुन्नुहुने तपाईँ श्रोतामा हार्दिक आभार। कार्यक्रम तयार पार्न सहयोग गर्नुहुने सहकर्मीहरू दिपेन्द्र प्रजापति, श्रीराम काशिश्वा, स्मिता दुवाल, युरिसा दुवाल, सरिता दुवाल, सजना प्रजापति, सन्ध्या हेङ्गुजीलाई हार्दिक धन्यवाद। अर्को साता पुनः विविध सामग्रीहरू लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि यो प्रस्तुता रविन्द्र कुशी लगायत सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। हस्त जोजलपा, नमस्कार। तपाईँको समय शुभ रहोस्।
संस्कृति को भंडारा हाथ गाँव ले चोटी को विश्व संपदा जो गांव में हम लोग कला संस्कृति।